नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
कूटनीतिक पहलपछि नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अडचनहरू समाधान हुँदै गएको उपराष्ट्र मन्त्री शिशिर खनालको भनाई। भारतसँगको मतभेद वार्ताबाट टुङ्गिने विश्वास।
सरकार गठन भएता शिक्षा प्रणालीमा आमूल परिवर्तन। शिक्षा मन्त्रालयको 100 दिन परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म।
रासोपामा नयाँ टिम औपचारिक रूपमा मैदानमा, महाधिवेशनबाट निर्वाचित टोलीले लियो शपथ।
इन्धनको मूल्य घटेपछि अब त्यसको प्रत्यक्ष लाभ यात्रुहरूले कहिले पाउलान्? नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव देवनाथ गौतमसँगको अन्तर्वार्ता सहित विशेष रिपोर्ट।
अमेरिका र चीन बीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनद्वारा आजदेखि विदेशी लगानी र सीमापार लगानी सम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू।
र फिफा विश्वकप फुटबल नकआउट चरणका खेल जारी। 28 वर्षपछि नर्वे अन्तिम 16 पुग्दा आयोजक मेक्सिको भने 40 वर्षपछि क्वार्टर फाइनल प्रवेश। स्विडेनमाथि 3-0 सहजित निकाल्दै फ्रान्स पनि अन्तिम 16। आज राति इङ्ल्यान्ड र डिआर कङ्गो आम्ने सामने हुँदै
कार्यक्रम सुरु गरौँ। सीमा सम्बन्धी विवाद र मतभेद वार्ताबाटै टुङ्ग्याइने परराष्ट्र मन्त्री शिशिर खनालको भनाइ सम्बन्धी प्रसङ्गबाट। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्ग्याइसकेको बताउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले लिम्प्याधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन नगरेको प्रश्न पार्दै उहाँले केही विभेद भए ऐतिहासिक तथ्य र प्रमाणको आधारमा कूटनीतिक वार्ताबाट त्यसको समाधान खोजिने प्रश्न पार्नुभयो। मन्त्री खनालले नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी र प्राविधिक अडचनहरू क्रमशः समाधान हुँदै गएको पनि बताउनु भएको छ। सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री खनालले चिया निर्यातमा देखिएको अवरोध कूटनीतिक पहलपछि हटेको जानकारी दिनुभयो। नेपालको आर्थिक र विकास कूटनीतिलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। नेपाली चिया भारत निर्यात गर्दा पटक पटक भोग्नुपर्ने समस्या समाधानका लागि सरकारले भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा तथा मानक प्राधिकरण र भारतीय चिया बोर्डका उच्च अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको मन्त्री खनालले जानकारी दिनुभयो। चितवनको भरतपुरमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी अब नयाँ यात्रामा अघि बढेको छ। काठमाडौँको चौमती स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउनुभयो। शपथसँगै उहाँले निर्वाचित सदस्यलाई प्रमाणपत्र र पार्टीको चुनाव चिन्ह घन्टी उपहार स्वरूप प्रदान गर्नुभयो, जसलाई पार्टीले जिम्मेवारी, जवाबदेता र परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
असार 7-12 गतेसम्म भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री सहित 99 सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। सभापतिमा निर्वाचित भइसक्नुभएका रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको थियो भने आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। महाधिवेशनबाट उपसभापति खुलातर्फ सोर्नी मुवागले निर्विरोध निर्वाचित हुनुभएको थियो भने महिला उपसभापतिमा सविता गौतम निर्वाचित हुनुहुन्थ्यो। यस्तै महामन्त्रीमा विपिन कुमार आचार्य तथा सह महामन्त्रीमा असीम शाह, हरि ढकाल र निशा डाङ्गी निर्वाचित हुनुभएको थियो। राष्ट्रपाले खुला, समावेशी तथा सातै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ केन्द्रीय समिति गठन गरेको छ। खुला, खस आर्य, आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम र थारू समुदायका प्रतिनिधिहरू सहित सातै प्रदेशबाट निर्वाचित सदस्यहरूले अब पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने जिम्मेवारी पाएका छन्। पहिलो महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वसँगै रासोपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा थप व्यवस्थित र संस्थागत बनाउने अपेक्षा गरिएको छ। अब पार्टीको ध्यान संगठन विस्तार, नीति निर्माण र आगामी निर्वाचनको तयारीतर्फ केन्द्रित हुने देखिन्छ।
देशको बागडोर प्रधानमन्त्री बालेन्द्र शाहले र शिक्षा मन्त्रालयको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेलले सम्हाले यता शिक्षा क्षेत्रमा आमूल परिवर्तनको सङ्केत देखा पर्न थालेका छन्। सरकार गठन भए यता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति एनओसी सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकता साथ अघि बढाएको जनाएको छ। मन्त्रालयले विश्वविद्यालयमा दलगत हस्तक्षेप अन्त्य गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। विद्यार्थी संगठनलाई विश्वविद्यालयका भवन वा जग्गा उपलब्ध नगराउने, दलगत संकेत हटाउने तथा स्टुडेन्ट काउन्सिल र भोइस अफ स्टुडेन्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ। यसका लागि निर्देशिका निर्माणको अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म 9 विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको मन्त्रालयको दावी छ। त्रिभुवन विश्वविद्यालयका अध्ययन विदामा गएका तर तोकिएको अवधिमा नफर्किएका करिब 400 प्राध्यापकबाट असुल गर्नुपर्ने करिब 2 अर्ब मध्ये हालसम्म करिब 50 करोड राजस्व फिर्ता भएको मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयले कक्षा 5 विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई मनोवैज्ञानिक दबाव कम हुने वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरेको जनाएको छ। जन्म दर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ। राजनीतिक नियुक्तिबाट पदपूर्ति भएका अधिकांश विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि दैनिक प्रशासन सञ्चालनका लागि कामचलाउ व्यवस्था मिलाइएको तथा स्वच्छ र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नयाँ पदाधिकारी छनौट अन्तिम चरणमा पुगेको मन्त्रालयको भनाइ छ। शनिबारदेखि 8 विश्वविद्यालयका उपकुलपति छनौटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु भएको छ। राज्य संयन्त्रलाई सुरक्षित, प्रविधि मैत्री र जिम्मेवार बनाउने अभियान एकैसाथ अघि बढिरहेको छ। सबैभन्दा पहिले सरकारी कार्यालयका गोप्य र संवेदनशील कागजातको सुरक्षालाई लिएर सरकार गम्भीर देखिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कागजात स्क्यान नगर्न निर्देशन दिएको छ। सहजताका लागि प्रयोग हुने मोबाइल स्क्यानिङ एपहरूले कतिपय अवस्थामा महत्त्वपूर्ण सूचनाको गोपनीयतामाथि जोखिम सिर्जना गर्न सक्ने भएकाले अब सरकारी अभिलेखको सुरक्षा र व्यवस्थित संरक्षणलाई थप प्राथमिकतामा राखिएको छ। डिजिटल युगमा सूचना सुरक्षाको झन महत्त्व बढिरहेका बेला सरकारको यो कदमलाई संवेदनशील सूचनाको सुरक्षातर्फको सतर्क प्रयासका रूपमा हेरिएको छ। यता नेपाल र अस्ट्रेलिया बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास पनि जारी छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अनसर्ट बीच भएको भेटवार्तामा विकास साझेदारी, डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयन र सञ्चार क्षेत्रको सुदृढीकरणका विषयमा छलफल भएको छ। भेटमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमको दायरा विस्तारदेखि लिएर हुलाक सेवाको आधुनिकीकरणसम्मका विषय उठाइएका छन्। सरकारले अघि सारेको डिजिटल नेपाल अभियानलाई थप प्रभावकारी बनाउन सूचना प्रविधि, डिजिटल पूर्वाधार र प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहमा पनि अस्ट्रेलियाको अनुभव र सहकार्य अपेक्षित रहेको सरकारको भनाइ छ। उता राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको पुनर्जागरणका लागि सरकारको प्रतिबद्धता पनि दोहोरिएको छ। निगमको 68 वार्षिकोत्सवका अवसरमा पर्यटन मन्त्री खड्गराज पौडेलले निगमलाई पुनः सबल र प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्न सबै इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो। इमान्दार र जिम्मेवार कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिने र अनियमिततामा संलग्न जो कोहीलाई कारवाही गरिने स्पष्ट सन्देश पनि उहाँले दिनुभयो। इन्धनको मूल्य घटेपछि अब त्यसको प्रत्यक्ष लाभ यात्रुहरूले कहिले पाउलान् भन्ने प्रश्न यति बेला चर्चाको केन्द्रमा छ। सरकारले पनि यो प्रश्नलाई गम्भीर रूपमा लिँदै सार्वजनिक यातायातको भाडा दर पुनरावलोकन गर्ने तयारी थालेको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ दर रेट निर्धारणका लागि आवश्यक प्राविधिक गृह कार्य सुरु गरिसकेको छ भने सम्बन्धित निकायहरू बीच छलफल पनि अघि बढिरहेको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
इन्धनको मूल्य घटेपछि अब त्यसको प्रत्यक्ष लाभ यात्रुहरूले कहिले पाउलान् भन्ने प्रश्न यति बेला चर्चाको केन्द्रमा छ। सरकारले पनि यो प्रश्नलाई गम्भीर रूपमा लिँदै सार्वजनिक यातायातको भाडा दर पुनरावलोकन गर्ने तयारी थालेको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ दर रेट निर्धारणका लागि आवश्यक प्राविधिक गृह कार्य सुरु गरिसकेको छ भने सम्बन्धित निकायहरूबीच छलफल पनि अघि बढिरहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगमले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको हो। यस्तै आन्तरिक हवाई इन्धनमा प्रति लिटर 40 रुपियाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोमिटर 265 अमेरिकी डलर तथा एलपी ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँले मूल्य घटाइएको छ। अब पेट्रोल प्रति लिटर 194.50 रुपियाँदेखि 197 रुपियाँसम्म र डिजेल तथा मट्टीतेल 192.50 रुपियाँदेखि 195 रुपियाँसम्ममा उपलब्ध हुनेछ। यसै गरी 14.2 केजीको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य 2060 रुपियाँ र आधा भरिएको 7.1 केजीको सिलिन्डरको मूल्य 1030 रुपियाँ कायम गरिएको छ। केही साता अघि पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो। तर पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहँदा पनि त्यसको प्रभाव स्वदेशी बजारमा नदेखिएको भन्दै उपभोक्ता र सरकारवालाहरूले प्रश्न उठाउँदै आएका थिए। अहिले भएको मूल्य कटौतीले भने केही राहतको अनुभूति गराएको छ। इन्धनको मूल्य घटेसँगै अब सार्वजनिक यातायातको भाडा पनि घट्ने लगभग निश्चित देखिएको छ। विभागले इन्धन, लुब्रिकेन्ट्स, मर्मत सम्भार लगायतका सूचकलाई आधार मानेर नयाँ भाडा दर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यात्रुवाहक सार्वजनिक सवारीको भाडामा केही प्रतिशत कमी आउने अपेक्षा गरिएको छ भने कति प्रतिशत घटाउने भन्ने विषयमा अहिले विभागभित्र छलफल भइरहेको छ। यातायात व्यवसायीहरू पनि यसपटक भाडा समायोजनका लागि सकारात्मक देखिएका छन्। विगतमा इन्धनको मूल्य बढ्दा वैज्ञानिक भाडा प्रणाली अनुसार 13% भाडा वृद्धि गर्नुपर्ने सिफारिस भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले 5% मात्रै वृद्धि गरेको थियो। त्यस बेला व्यवसायीहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए। सार्वजनिक यातायातको भाडा निर्धारण पेट्रोलियम पदार्थको मूल्यसँग मात्र नजोडिएको यातायात व्यवसायीहरू बताउने गर्दछन्। सवारी सञ्चालन खर्च, मर्म सम्भार, बिमा चालक तथा सहचालकको पारिश्रमिक, पाठपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक अवस्थालाई समेत वैज्ञानिक र वस्तुगत आधारमा मूल्याङ्कन गरेर निर्णय हुनुपर्ने आवश्यकता रहेको उनीहरूले औल्याएका छन्। यद्यपि इन्धन सस्तो भएको अवस्थामा भाडा समायोजन पनि स्वचालित र पारदर्शी प्रणाली अनुसार हुनुपर्ने माग व्यवसायीहरूकै रहेको छ। इन्धनको मूल्य बढ्दा भाडा तत्काल बढाइने तर मूल्य घट्दा भाडा समायोजनमा ढिलाइ हुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवैलाई अन्यलमा पार्ने गरेको छ। एकातिर इन्धनको मूल्य घटेको खबरले उपभोक्तालाई राहत दिएको छ भने अर्कोतर्फ अब त्यो राहत यात्रुको खल्तीमा पनि पुग्छ कि पुग्दैन भन्ने प्रश्न अझै पनि बाँकी नै छ। वैज्ञानिक भाडा प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मात्रै पेट्रोलियम पदार्थको मूल्य घटेको वास्तविक लाभ आम नागरिकले महसुस गर्न सक्नेछन्। यसैबीच हामीले नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमलाई सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको अवस्थामा कार्यान्वयन गर्न तपाईँहरू तयार हुनुहुन्छ भनेर सोधेका छौँ।
अब यो हाम्रो चाहिँ नि विगतदेखि नै नेपाल सरकारको अहिले वर्तमान पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभाग अन्तर्गत चाहिँ नि यो सङ्घीय रूटमा सञ्चालन हुने सवारी साधनहरूको चाहिँ नि अन्तर प्रदेश सञ्चालन हुने सवारी साधनको भाडा यातायात व्यवस्था विभागले चाहिँ नि समायोजन गर्छ भने प्रदेश अन्तर्गत रहेका सञ्चालन हुने प्रदेशभित्रका चाहिँ नि सार्वजनिक सवारी साधनको प्रदेश सम्बन्धित प्रदेश मन्त्रालयले भाडा समायोजन गर्ने यो विधि प्रक्रिया छ। त्यो विगत 2065 सालदेखि यो वैज्ञानिक विधि भाडा समायोजन गर्ने वैज्ञानिक विधि चाहिँ नि छ। त्यो विधि अनुरूप चाहिँ नि वार्षिक रूपमा यो चाहिँ नि एक मूल्य वृद्धिका आधारमा चाहिँ नि समायोजन हुन्छ भने अर्को स्वचालित प्रणाली छ यो वैज्ञानिक विधि।
हजुर, भनेपछि यदि सरकारले भाडा घटाउने निर्णय गर्छ भने त्यसलाई कार्यान्वयन गर्न चाहिँ व्यवसायीहरू तयार छन् भनेर हामीले बुझ्दा हुन्छ?
होइन, एकदम प्रष्ट हो नि। विगतमा चाहिँ नि जुन नेपाल सरकार र नेपाल यातायात व्यवसाय बिचको चाहिँ नि जुन चाहिँ नि सहकार्य सहमति र छ र त्यो चाहिँ नि भाडा समायोजनको विषयमा हामीले नेपाल सरकारले तोकेको वैज्ञानिक भाडा भन्दा 1 रुपियाँ पनि तलमाथि हामी गर्दैनौँ र भाडा समायोजन गर्ने प्रक्रियालाई हामी मूल्य वृद्धि हुँदा पनि स्वागत गर्छौँ र मूल्य घट्दाखेरि पनि समायोजन हुने कुरामा हामी स्वागत गर्छौँ र आजै महासङ्घले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ र नियमित जुन चाहिँ समायोजन हुन बाँकी रहेको प्रतिशत छ त्यसलाई समेत समायोजन गरेर मूल्य समायोजन हुनुपर्छ भन्ने महासङ्घको धारणा छ।
गुनासो पनि के छ भन्दाखेरि इन्धनको मूल्य बढ्दा भाडा छिट्टै बढ्ने तर मूल्य घट्दा भाडा समायोजनमा चाहिँ ढिलाइ हुने भन्ने गुनासो
यो विषयमा आइरहेको छ। हजुरहरूले इन्धनको मूल्य बढ्दाखेरि बरु दशौं दिन लाग्यो होला भाडा बढ्नलाई नेपाल सरकारले, तर मूल्य घट्दाखेरि एक दुई दिनमै स्वचालित भाडा चाहिँ समायोजन सरकारले गरेका छ। मूल्य वृद्धि हुँदा भोलिपल्ट नै भाडा समायोजन भएको चाहिँ छैन। त्यसमा चाहिँ सम्बन्धित मन्त्रालय सम्बन्धित विभागमा यातायात व्यवसाय यातायात महासङ्घले लबिङ गरेपछि त्यसको हप्तौँ दशौँ दिनपछि बल्ल मात्रै समायोजन हुने चाहिँ प्रक्रिया छ। त्यो प्रक्रियालाई पनि हामीले के भन्छौँ भने यो अन्तर्राष्ट्रिय चाहिँ विश्व मापदण्डमा भएको स्वचालित मूल्य प्रणालीलाई सधैँ कार्यान्वयन गर्नुपर्छ भन्ने कुरामा हामी चाहिँ स्पष्ट छौँ र त्यही कुरो चाहिँ मन्त्रालय र विभागलाई हामीले अनुरोध गर्दछौँ।
हजुर, अब केही समय अघि मात्रै अब दुई दुई पटक भाडा बढ्दाखेरि चाहिँ यात्रुहरूले अलिकति शास्ति पाएको जस्तो फिल गरिरहेको अवस्थामा अब पेट्रोल डिजेलको मूल्य घट्यो अब घट्छ भन्नेमा आशावादी रहेका आम यात्रुहरूको लागि चाहिँ यहाँको सन्देश के छ अन्तिममा भनिदिनुहोस् न।
होइन होइन, यो स्वचालित मूल्य अनुसार चाहिँ हिजो जुन चाहिँ वृद्धि भएको छ होइन, मूल्य वृद्धिमा 5% आधार जुन बनाएको छ वैज्ञानिक विधि, त्यो वैज्ञानिक विधिले 5% भेट्ने कुरालाई चाहिँ नि मूल्य चाहिँ नि थपघट गर्ने हो। र हिजो मूल्य वृद्धि गर्दा गर्दै चाहिँ दुई पटक यहाँले भन्नुभयो तपाईँको 6 मूल्य वृद्धि भयो तर भाडा समायोजन 2 मात्रै भयो र त्यसमा पनि केही प्रतिशत जुन चाहिँ नि 12% वृद्धि हुनेमा जम्मा 4% वृद्धि भएर 7% वृद्धि को कुरोमा त तत्कालीन अवस्थामै चाहिँ नि रोकिएको छ। किनकि यो भाडा वृद्धि भयो भनेर बढी हुन्छ यसलाई पटक पटक यसरी अब छिटै समायोजन हुन्छ भन्ने कुरामा अहिले पनि व्यवसायीले पूर्ण चाहिँ नि मूल्य वृद्धिका आधारमा भाडा समायोजन भएको चाहिँ नि भाडा लिएका छैनन् र अब चाहिँ नि समायोजन प्रक्रियामा सबैलाई समायोजन गरेर जानुपर्छ भन्ने हाम्रो धारणा रहेको छ।
उहाँ हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम।
कार्यक्रममा अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका चीन बीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानी सम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ। नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने लगानी प्रविधि सेवा तथा दक्ष जनशक्तिको सीमापार आवागमनमाथि सरकारलाई थप निगरानी र समीक्षा गर्ने अधिकार दिएको छ।
अमेरिका र चीन बीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले आजदेखि विदेशी लगानी र सीमापार लगानी सम्बन्धी गतिविधिमा कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ। नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने लगानी प्रविधि सेवा तथा दक्ष जनशक्तिको सीमापार आवागमनमाथि सरकारलाई थप निगरानी र समीक्षा गर्ने अधिकार दिएको छ। जुन 1 घोषणा गरिएको यो नियमले चीनको सीमा पार गर्ने पुँजी कर्मचारी प्रविधि तथा सेवा सम्बन्धी गतिविधिलाई नियमन गर्न व्यापक कानुनी आधार तयार गरेको छ। चीनको मन्त्री परिषद स्टेट काउन्सिलले जारी गरेको व्यवस्था अनुसार यसको उद्देश्य विदेशी लगानीको गुणस्तर र स्तर सुधार गर्दै राष्ट्रिय सुरक्षाको संरक्षण गर्नु हो। नियम अनुसार सबै बाह्य लगानीले समग्र राष्ट्रिय सुरक्षा अवधारणाको पालना गर्नुपर्नेछ र घरेलु तथा अन्तर्राष्ट्रिय हितबीच सन्तुलन कायम गरिने उल्लेख गरिएको छ। साथै राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कुनै पनि लगानी वा सम्पत्ति स्थानान्तरणको समीक्षा गर्ने अधिकार पनि सरकारलाई दिएको छ। बेजिङले AI कम्प्युटर चिप र हरित प्रणालीलाई रणनीतिक रूपमा आर्थिक रूपमा महत्वपूर्ण क्षेत्र मानेर ती उद्योगको स्वदेशी विकासलाई प्राथमिकता दिँदै आएको छ। यसै क्रममा सीमापार कारोबारमाथिको निगरानी थप कडा बनाइएको हो। नयाँ व्यवस्था अनुसार हालसम्म वस्तु र डाटामा सीमित रहेका निर्यात नियन्त्रण अब सेवा प्रविधि हस्तान्तरण तथा प्राविधिक विशेषज्ञलाई विदेश पठाउने वा विदेशमा तालिम दिने गतिविधिसम्म विस्तार गरिएको छ। यस कदमले विदेशी लगानीकर्ताको चीनको विशाल प्रविधि बजारमा पहुँच सीमित हुन सक्ने चिन्ता पनि बढाएको छ। अमेरिका चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोगले यो निर्णय चीनले राष्ट्रिय सुरक्षाको नाममा विदेशी लगानीमाथि नियन्त्रण बढाउँदै आएको दीर्घकालीन प्रवृत्तिको निरन्तरता भएको जनाएको छ। आयोगले मे महिनामै चीनका राष्ट्रिय सुरक्षा कानूनको व्याख्या र कार्यान्वयनमा अधिकारीलाई व्यापक अधिकार रहेकाले विदेशी कम्पनीका लागि कानूनी अनिश्चितता र व्यावसायिक जोखिम थप बढ्न सक्ने चेतावनी दिएको थियो।
अब फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 राउन्ड अफ 32 अन्तर्गत मङ्गलबार भएका खेलमा फ्रान्स, मेक्सिको र नर्वेले प्रभावशाली जित निकाल्दै अन्तिम 16 स्थान पक्का गरेका छन्। किलियन एम्पावे 2 गोल सहित चम्किँदा एर्लिङ हल्यान्डले निर्णायक गोल गरे। सह आयोजक मेक्सिकोले पनि लगातार 4 क्लिन सिट कायम गर्दै सहज जित दर्ता गर्यो। सुरु गरौँ फ्रान्स र स्विडेनको खेलबाट। किलियन एम्पावेको 2 गोलको प्रेरणामा फ्रान्सले स्विडेनलाई 3-0 पराजित गर्दै विश्वकपको अन्तिम 16 स्थान पक्का गरेको छ। यो जितसँगै फ्रान्सले अब क्वार्टर फाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा एम्पावेले पहिलो हाफको इन्जुरी समय अघि उत्कृष्ट प्रदर्शन गर्दै गोलको खाता खोले। दोस्रो हाफमा बार्डली बार्कोलाले 53 मिनेटमा अग्रता दोब्बर बनाए भने 74 मिनेटमा एम्पावेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको सहज जित सुनिश्चित गरे। जारी विश्वकपका 4 खेलमा एम्पावेको यो तेस्रो 2 गोलको प्रदर्शन हो। प्रतियोगितामा उनको कुल गोल संख्या 6 पुगेको छ। अर्जेन्टिनाका लियोनल मेसीको नाममा पनि समान गोल छ। साथै विश्वकप करियरमा 18 गोल पुरा गर्दै उनी मेसीको 19 गोलको कीर्तिमान नजिक पुगेका छन्। एम्पावेले विश्वकपको नकआउट चरणमा गरेको गोल संख्या 10 पुगेको छ, जुन ब्राजिलका महान खेलाडी लियोनिडास र रोनाल्डोको 8 गोलको पुरानो कीर्तिमान भन्दा 2 गोल बढी हो। 85 मिनटमा उनलाई विश्राम दिँदै मैदानबाट बाहिर निकालिँदा फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्यापले सम्मान स्वरूप झुकेर उनको प्रशंसा गरेका थिए। अब फ्रान्सले जुलाई 4 फिलाडेल्फियामा पाराग्वेसँग अन्तिम 16 खेल खेल्नेछ। त्यसको विजेताले क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै गएराति भएको खेलमा नर्वेले आइवरी कोस्टलाई पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। एर्लिङ हल्यान्डले खेलको 86 मिनटमा निर्णायक गोल गरेपछि नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गर्दै इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको छ। यो जितसँगै नर्वे अन्तिम 16 प्रवेश गरेको छ। निर्णायक गोलको क्रममा प्याट्रिक बर्ग बल लिएर पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्दा आइवरी कोस्टका 3 रक्षक उनलाई रोक्न अघि बढेका थिए। त्यसैको फाइदा उठाउँदै बर्गले खाली अवस्थामा रहेका हल्यान्डलाई पास दिए, जसलाई उनले सहजै गोलमा परिणत गरे। जारी विश्वकपमा हल्यान्डको यो 3 खेलमा 5 गोल हो। नर्वेका लागि पहिलो गोल एन्टोनियो नुसाले आकर्षक कर्लिङ प्रहार मार्फत गरेका थिए। विश्वकपमा 4 पटक सहभागी भएको नर्वेले अब अन्तिम 16 5 पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोली बीचको खेल आइतबार अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा हुनेछ। यो भेट 28 वर्ष अघिको ऐतिहासिक खेलको सम्झनामा पनि हुनेछ। सन् 1998 विश्वकपमा नर्वेले समूह चरणको अन्तिम खेलमा तत्कालीन विश्व विजेता ब्राजिललाई 83 मिनेट र 89 मिनेटमा गोल गर्दै 2-1 अविश्वसनीय पुनरागमन जित निकालेको थियो। त्यसैता पहिलो पटक विश्वकप खेलेको नर्वे फेरि एकपटक ब्राजिलसँग नकआउट चरणमा भिड्न तयार देखिएको छ। अब लागौँ मेक्सिको र इक्वेटरको खेलतर्फ। जुलियन इकोनेज र राहुल जिमेनेजको पहिलो हाफका 2 गोलको मद्दतमा मेक्सिकोले इक्वेटरलाई 2-0 पराजित गर्दै 40 वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको छ। यो सँगै मेक्सिको अन्तिम 16 प्रवेश गर्न सफल भएको छ। मेक्सिको सिटी स्थित ऐतिहासिक अजेटका स्टेडियम भएको खेलमा 22 मिनटमा किनुनेसले टोलीलाई अग्रता दिलाएका थिए। त्यसको 9 मिनटपछि राहुल जिमेनेजले अर्को गोल थप्दै पहिलो हाफमै मेक्सिकोलाई 2-0 बलियो अवस्थामा पुर्याए। सन् 1986 आफ्नै भूमिमा आयोजना भएको विश्वकपमा बुल्गेरियालाई हराएर अन्तिम 16 पुगेपछि मेक्सिकोले पहिलो पटक नकआउट चरणको खेल जितेको हो। त्यसपछि 1994 2018 लगातार 7 पटक यही चरणबाट बाहिरिएको मेक्सिकोले यसपटक त्यो निराशाजनक इतिहासलाई अन्त्य गरेको छ। अब लागौ आज हुने डीआर कङ्गो र इङ्ल्यान्ड बीचको खेलतर्फ। फिफा विश्वकपको अन्तिम 32 आज डीआर कङ्गो र इङ्ल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ। थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्ड समूह एलको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले पहिलो खेलमा क्रोएसियालाई 4-2 हराएको थियो। घानासँग बराबरी खेलेको इङ्ल्यान्डले पानामालाई 2-0 मात दिएको थियो। इङ्ल्यान्डले अपेक्षा अनुसार प्रभाव छाड्न भने सकेको छैन। इङ्ल्यान्डका लागि राइट ब्याकको स्थान चिन्ताको विषय बनेको छ। ऋषि जेम्सले ह्यामस्ट्रिङ चोटका कारण पानामा विरुद्धको खेल गुमाएका थिए। उनले जारी विश्वकपमा फेरि खेल्ने सम्भावना न्यून छ। उनको स्थानमा खेलेका जारेललाई पनि पानामा विरुद्ध एङ्कलमा चोट लागेपछि आजको खेलका लागि अनिश्चित छन् उनी। यो अवस्थामा जेड स्पेन्स राइट ब्याकमा सुरुवाती रोजाई बन्न सक्नेछन्। पिडुलाको समस्याका कारण पानामा विरुद्ध आराम दिएका डेक्लान पूर्ण रूपमा फिट रहेकाले सुरुवाती टोलीमा फर्कने अपेक्षा गरिएको छ। यो विश्वकपमा अफ्रिकी राष्ट्र विरुद्ध अङ्क गुमाइसकेको इङ्ल्यान्डले डीआर कङ्गोलाई कमजोर आँक्ने भने छैन। डीआर कङ्गोले समूह चरणमा पोर्चुगलसँग 1-1 बराबरी खेलेको थियो।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।